بسم الله الرحمن الرحيم. ہمارا آج کا بڑا اجتماع ختم قرآن کی دعا کے خاطر ہے، جس کا حضرت انس رضی اللہ تعالیٰ عنہ کے یہاں بڑا اہتمام تھا. ان کے یہاں تو ہفتے میں کئی کئی ختم ہوتے تھے، ہر ختم پر سب کو اکٹھا فرماتے، سارے اہل و عیال کو، اور اجتماعی دعا فرماتے. اللہ تبارک و تعالی ہماری ان دعاؤں کو قبول فرمائے، اور امت مسلمہ جگہ جگہ مظالم کا شکار ہے، اہل سنت شیعوں کے مظالم کے شکار ہیں، کوئی حد و نہایت نہیں ہماری مجبوریوں اور اضطراریوں کی. اللہ تبارک و تعالی ان سب سے امت مسلمہ کو نجات دے، اور ہماری دعائیں ایسی قبول فرمائے جیسی کہ اس وقت پڑھی گئی آخری سورت، کہ اس میں پڑھا گیا آخری تین سورتوں میں تبت یدا ابی لہب وتب. اگر یہ خبر ہے تو ومن اصدق من اللہ قیلا، ومن اصدق من اللہ حدیثا، اللہ سے زیادہ سچی بات کس کی ہو سکتی ہے. چنانچہ اس کو ابو لہب کو دیکھا گیا خواب میں مرنے کے بعد، پوچھا کیا گزری، تو کہتا ہے کہ مت پوچھو کیا گزری، میں بیان نہیں کر سکتا کہ مجھ پر کیا گزر رہی ہے، صرف ایک چھوٹ استثناء مجھے ملا ہوا ہے کہ جب سرکار دو عالم صلی اللہ علیہ وسلم کی ولادت کی، مجھے صہیبہ نے، باندی نے آ کر خوشخبری سنائی تھی، اور میں نے اس انگلی کے اشارے سے اس سے کہا تھا کہ تو آزاد، انی سقیت بہادی، تو وہ میرا سارا جسم آگ میں ہر وقت جل رہا ہوتا ہے، اور یہ انگلی میرے منہ میں ہے، اس سے مجھے پینے کے لیے حق تعالی شانہ کی طرف سے سرکار دو عالم صلی اللہ علیہ وسلم کے صدقے مجھے پینے کے لیے دیا جاتا ہے. امام بخاری رحمۃ اللہ علیہ نے اس کو روایت کیا ہے تعلیق میں. اللہ کرے کہ اس تبت یدا کی خبر اور دعا جیسے سچی ثابت ہوئی، اس طرح ہماری دعائیں اللہ تبارک و تعالیٰ کی بارگاہ میں قبول اور مقبول ہوں، اور امت مسلمہ اس قیامت خیز طوفانوں میں جو گری ہوئی ہے اس سے نجات پائے. اسی طرح اس کے بعد کی دونوں صورتیں یہ بھی دعاؤں پر مشتمل، اور یہ بھی مستجاب دعائیں سرکار دو عالم صلی اللہ علیہ وسلم پر یہود کی طرف سے سحر کیا گیا. حق تعالی شانہ کی طرف سے اس سحر کے علاج کے لیے یہ دو صورتیں نازل ہوئی. آپ صلی اللہ علیہ وسلم قل اعوذ برب الفلق سے لے کر من الجنۃ والناس تک پڑھتے چلے گئے، تو یہ 11 آیتیں ہیں، اور سرکار دو عالم صلی اللہ علیہ وسلم کے لیے جو جادو کیا گیا تھا وہ آپ صلی اللہ علیہ وسلم کے بال مبارک میں 11 گرہے لگا کر کیا گیا تھا، تو وہ بال مبارک کے جس میں یہ جادو تھا آپ صلی اللہ علیہ وسلم کے سامنے ہیں، اور آپ صلی اللہ علیہ وسلم ظاہر ہے کہ بال کی گرہ تو کوئی کھول نہیں سکتا، تو آپ صلی اللہ علیہ وسلم یہ ایک ایک آیت پڑھتے گئے، اور ہر گرہ ایک ایک کر کے کھلتی چلی گئی، یہاں تک کہ 11 گرہیں کھل گئی، اور آپ صلی اللہ علیہ وسلم کو اس جادو سے نجات ملی. تو اس طرح اللہ تبارک و تعالی ان صورتوں کی برکت سے جو پڑھی گئی امت مسلمہ کو اس وقت جو ان پر ہر طرح کا گوناگوں انواع و اقسام کے جادو چلے ہوئے ہیں، اللہ تبارک و تعالی ان سب کو فیل فرمائے اور ان سب سے نجات دے. جیسا میں نے عرض کیا کہ ہمارا یہ اجتماع تو صرف دعا کے لیے ہے. اور ہم حضرت امام احمد بن حنبل رحمۃ اللہ علیہ کی طرح سے دعا سے زیادہ, بد دعا سے زیادہ, اگرچہ تبت یدا میں تو بد دعا ہی ہے, مگر حضرت امام احمد بن حنبل رحمۃ اللہ علیہ کے صاحبزادے حضرت عبداللہ نقل فرماتے ہیں کہ میرا ابا جان ہمیشہ دعا دیتے تھے, جنہوں نے سو سو کوڑے مارے, جنہوں نے مدتوں جیل میں رکھا, ساری پیٹھ مبارک کو زخمی کیا, انہیں بھی دعا کہ فرماتے تھے کہ جب سے وہ کوڑا پڑتا تھا اس وقت سے میں اس کو معاف کر کے اس کو دعا دیتا تھا. اور وہ فرماتے ہیں کہ روز کی ان کی دعا کیا ہوتی تھی, بڑی سبق آموز دعا ہے, ہمیں بھی یہی دعا کرنی چاہیے جو حضرت امام احمد بن حنبل رحمۃ اللہ علیہ دعا مانگتے تھے. کہتے ہیں میرے ابا جان ہمیشہ دعا میں کہتے تھے کہ الہی جن کفار اور مشرکین اور بے ایمانوں کو تو نے ایمان نہیں دیا انہیں ایمان دے دے. کتنی عظیم دعا. حضرت شیخ نور اللہ مرقدہ نے ایک مرتبہ مدینہ طیبہ میں مجھے بلایا اعجاز حضرت کی خدمت میں تھے, وہ بلانے کے لیے آئے کہ حضرت یاد فرما رہے. میں پہنچا تو زار و قطار رو رہے ہیں, ہچکی بولا نہیں جاتا. فرمانے لگے پیارے یہ غیر مسلموں کو کہ دعوت اسلام کی دعوت کے لیے کوئی صحیح بنیادی کام نہیں ہو رہا, اگر کل قیامت میں ان کے متعلق ہمیں سوال ہو گیا تو. تو اسی طرح حضرت امام احمد بن حنبل رحمۃ اللہ علیہ روز دعا فرماتے کہ الہی جن کو تو نے ایمان کی دولت نہیں دی انہیں یہ ایمان دے دے. اور دوسرا جملہ فرماتے تھے کہ جن کو تو نے دیا ہے ان سے مت چھین. روز قصے آپ کو سنائے نصف رمضان سے لے کر اب تک کہ ذرا سی بے ادبی پر چھین جاتا ہے. اللہ تبارک و تعالی اس دولت کی حفاظت کی ہمیں توفیق عطا فرمائے. اور میں نے عرض کیا کہ ذرا سی بے ادبی پر چھن جاتا ہے اور بے ادبی کے بجائے ادب پر کام بھی بن جاتا ہے. انہی کا حضرت امام احمد بن حنبل رحمۃ اللہ علیہ کا واقعہ ہے کہ کسی جگہ نہر پر یا ندی پر وضو فرما رہے ہیں, پانی کا بہاؤ اس طرف سے ایسے جا رہا ہے کہ یہاں وضو فرما رہے ہیں. تھوڑی دیر کے بعد آپ ابھی وضو سے فارغ نہیں ہوئے, وضو فرما رہے ہیں, اتنے میں کوئی صاحب آ کر اوپر کی جانب اس طرف جس طرف سے پانی آ رہا تھا وہاں بیٹھ گئے. تو انہوں نے پانی میں ہاتھ ڈالنے سے پہلے دیکھا کہ وہ پہلے سوچا کہ نہ معلوم کون ہے, پھر دیکھا کہ حضرت یہ تو امام ہیں, امام اعظم امام احمد بن حنبل رحمۃ اللہ علیہ. تو انہوں نے پانی میں ہاتھ نہیں ڈالا, ادب کے خاطر ٹھہرے رہے یہ سوچ کر کہ میرا غسالہ جس پانی میں ہاتھ دوں گا تو وہ میرے گندے ہاتھوں اور گناہ والے ہاتھوں سے دھل کر جو پانی جائے گا وہ امام تک پہنچے گا, اس لیے وہ رک گئے. خیر قصہ ہو گیا. جب ان کا انتقال ہو گیا تو کسی نے خواب میں دیکھا کہ کیا گزری. یہ گزشتہ کل میں نے عرض کیا تھا کہ کریمۃ مبارکۃ عند اہل العلم, کہ یہ ایک مبارک کلمہ کہ مرنے والے کے پاس اہل علم ہوتے تو وہ ان سے کہتے تھے کہ آپ جا رہے ہیں اللہ آپ کو زندگی دے, لیکن اگر اس بیماری میں آپ وفات آ جائیں تو وہاں اس عالم میں آپ پر کیا گزرتی ہے ذرا ہمیں اس کی اطلاع دینا. یہ شعر احتمالی فرماتے ہیں کہ ہم نے کسی جانے والے سے کہا غدیب سے کہ تمہارا انتقال ہو جائے تو وہاں اس عالم کی تم ہمیں خبر دینا کیا گزرے. تو شرح فرماتے ہیں کہ انتظار کرتے رہے, بڑی مدت کے بعد میں نے خواب میں ان کو دیکھا تو میں نے ان سے پوچھا کہ ارے آپ نے بتایا نہیں ہمیں, آپ سے تو ہم نے عرض کیا تھا کہ وہاں جانے کے بعد وہاں کیا گزرتی ہے, اس عالم کی ہمیں خبر دی ہے. تو انہوں نے کہا کہ الحمدللہ میری تو مغفرت ہو گئی. پوچھا کہ کاہے پر ہوئی, تو انہوں نے یہی واقعہ سنایا کہ میں ایک دفعہ وضو کرنے کے لیے پہنچا تو نیچے کی جانب حضرت امام وضو فرما رہے تھے, تو میں نے ادب کی خاطر پانی میں ہاتھ نہیں ڈالا تو اللہ تبارک و تعالیٰ نے فرمایا کہ امام احمد کا تو نے اتنا ادب اور پاس اور لحاظ کیا, اس پر تیری مغفرت کر دی. اللہ تبارک و تعالیٰ تمام آداب جو مسجد کے بارے میں, قرآن کے بارے میں, گزشتہ کل واقعات سنائے تھے, کتنے سبق آموز قرآن پاک کی بے ادبی پر, اور یہ بڑی خطرناک چیزیں ہیں. اللہ تبارک و تعالیٰ ایسے برے خاتموں سے حفاظت فرمائے. خیر یہ تو دعا کا دن ہے, اور دعا بھی اللہ کرے کسی آمین کہنے والے کی بدولت ہم سب کی مغفرت ہو جائے. مجھے حضرت مولانا لطف الرحمان صاحب جو ہارورڈ اسٹریٹ مسجد کے امام تھے, چند ماہ پہلے ان کا وصال ہو گیا, ان کے خسر یاد آیا. حضرت مولانا عبدالحنان صاحب رحمۃ اللہ علیہ, اکاڑے میں ان کا بہت بڑا مدرسہ, تو وہ حضرت شیخ نبر اللہ مرقدہ کا جب فیصل آباد میں ایک ماہ کا اعتکاف تھا تو اس وقت وہاں پہنچے. حضرت مولانا نے فون میں میرے متعلق بتایا ہوگا کہ میں حضرت کے ساتھ ہوں, تو مجھے تلاش کیا. میں پہنچا تو فرمانے لگے کہ میں کوئی الگ سے تنہائی کا وقت چاہتا ہوں, حضرت سے مجھے دو منٹ کوئی درخواست کرنی ہے. چونکہ وہ جمعیت علماء اسلام کے مجلس عاملہ کے اراکین میں ساری عمر رہے پاکستان میں, اور اس سے پہلے ہندوستان میں مزار العلوم میں انہوں نے پڑھا تھا, اور سورت میں بھی وہ پڑھاتے رہے, تو میں نے حضرت سے عرض کیا اور حضرت نے وقت دیا, وہ پہنچے. تو اب مصافحہ ملاقات کے بعد وہ روئے جا رہے ہیں, کہا نہیں جا رہا. تھوڑی دیر روتے رہے اور اس کے بعد عرض کرنے لگے کہ حضرت میں تو ایک دعا کی خاطر حاضر ہوا کہ اللہ تبارک و تعالی مجھے مدینہ پاک کی موت دے. تو حضرت کی وہ آمین اور وہ حضرت کی دعا ایسی لگی کہ اس کے جب میں وہاں سے واپس آیا اس سفر سے, تو مولانا لطف الرحمان صاحب کو میں نے قصہ سنایا, تو وہ کہنے لگے وہ تو ماشاءاللہ مدینہ شریف پہنچ گئے, حالانکہ کوئی سبیل نہیں تھی, کوئی امکان نہیں تھا ان کے لیے, اور جا کر وہاں احد میں مقیم ہو گئے, اور چند ماہ کے بعد وہی وصال ہو گئے. تو اللہ تبارک و تعالی جو آمین کہنے والے ہیں ان کی آمین کی برکت سے, اور وہاں صحابہ کرام کے واقعات سنائے تھے کہ ان کا تو کام بن جاتا تھا سرکار دو عالم صلی اللہ علیہ وسلم کے دست مبارک کے ایک دھکے سے. حضرت جریر ابن عبداللہ البجلی رضی اللہ عنہ کو آپ صلی اللہ علیہ وسلم احمس کے وفد کے ساتھ بھیج رہے ہیں, اور فرمایا کہ تم ان کے امیر, یہ گھوڑے تیار ہیں, جاؤ. تو وہ عرض کرتے ہیں یا رسول اللہ میں تو گھڑ سواری جانتا نہیں, لا اثبت علی الخیل, سواری تو درکنار, میں تو اس پر بیٹھ بھی نہیں سکتا, فوراً گر جاؤں گا, بیٹھ ہی نہیں سکتا, کبھی بیٹھا ہی نہیں زندگی میں. سرکار دو عالم صلی اللہ علیہ وسلم نے ایسے سینے قلب پر ایک دست مبارک مارا, اور ساتھ یہ کلمات اللہم ثبت ہو ہادیا مہدیا. تو پھر فرماتے ہیں ان کے ساتھی کہ وہ ایسے زبردست شہ سوار بن گئے कि पूरी पूरी फौज मिलकर उस एक सवार को घोड़े से गिरा नहीं सकती। अल्लाह करे कि हमें भी कोई किसी वक्त एक उंगली के इशारा मुबारक से हमारे पल्प की तरफ भी इशारा हो जाए। हजरत फुजाला अपना वाकया बयान फरमाते हैं खुद। हजरत फुजाला रजी अल्लाह अन्हु फरमाते हैं कि मक्का मुकर्रमा फतह हो गया और सब ने हथियार डाल दिए, सारी दुनिया ताइब हो गई और जो जिनको तोबा नहीं करनी थी वो भाग गए मक्का छोड़ करके पहाड़ों पर। यमन का रास्ता लिया, किसी ने हबशे का रास्ता लिया, किनारों पर पहुंच गए, कश्तियों की तलाश में है भागने के लिए। तो फुजाला फरमाते कि मैंने हथियार नहीं डाले, मैंने हथियार अपना छुपा लिए और मौके की तलाश में मैंने देखा कि आप सल्लल्लाहु अलैहि वसल्लम तवाफ के लिए तशरीफ ले जा रहे हैं, तो दिल में सोचा कि इससे अच्छा मौका कब मिलेगा। तवाफ में तो आप सल्लल्लाहु अलैहि वसल्लम आगे आगे चल रहे होंगे, खंजर मेरे पास है। तो तवाफ में वो साथ साथ चल रहे हैं, आप सल्लल्लाहु अलैहि वसल्लम ने चेहरे अनवर पीछे की तरफ मोड़कर पूछा, फुजाला क्या सोच रहे हो? अल्लाह, फुजाला क्या सोच रहे हो? और उसके बाद फिर आप सल्लल्लाहु अलैहि वसल्लम इस्तिग़फ़ार पढ़ने लगे, अस्तग़फ़िरुल्लाह। और ये फरमाते हुए, अस्तग़फ़िरुल्लाह फरमाते हुए उनके कल्ब पर एक धक्का दिया। इसे वो फरमाते हैं कि कहाँ तुम्हें खून का प्यासा था, कितना गंदा खतरनाक मैंने अपने तौर पर प्लान बना रखा था और ऐसे मुजरिम के लिए वो एक धक्का ऐसा काफ़ी हो गया कि वो आप सल्लल्लाहु अलैहि वसल्लम ने दस्ते मुबारक क्या रखा, मेरा रुआ रुआ आप सल्लल्लाहु अलैहि वसल्लम की मोहब्बत और आप सल्लल्लाहु अलैहि वसल्लम पर फिदाई बन गया। मैंने रोते हुए अर्ज़ किया कि या रसूल अल्लाह मुझे अपनी ग़ुलामी में दाखिल कर लीजिए, अल्लाह करे ऐसी दुआएं हमें भी मिल जाए। तो ये आज तो दुआ के खातिर हम हाजिर हुए हैं, इसी पर ख़त्म करते हैं। और हम उस पिछले साल यहाँ से दुआ के बाद फारिग हुए तो मुसाफा करते हुए एक वफ्त बहुत सारे दोस्त यहाँ लेकर बैठ गए कि हम बैत के लिए आए हैं। फिर रास्ते में मुसाफा करते करते वहाँ बीच में पहुँचे, उन्होंने कहा हुआ हमें बैत होना है, दूसरी दफ़े हुई फिर उस दरवाजे पर हुई। तो इसलिए मुझसे कहा गया कि पिछले साल भी मौलाना उबैद साहब जब वहाँ बैत हो रही थी तो माइक लेकर पहुँचे, तो इसलिए मैंने सोचा कि ये तो कोई सीक्रेट चीज़ नहीं है कि जिसके लिए पर्दे का अहतमाम किया जाए, हम सब इकट्ठी तोबा कर लेते हैं। इसलिए ये तो तोबा के कलिमात हैं, हर मुसलमान को हर वक्त ये तोबा करते रहना चाहिए। इसमें मासी से गुनाहों से तोबा है एक, दूसरे आइंदा के लिए न करने का अज़्म है। तो गुनाहों से तोबा और आइंदा न करने का अज़्म, ये तो हर एक को हर हाल में करना ही करना है। और तीसरा इसमें कलिमा, कुछ कलिमात होते हैं कि सिलसिले में दाखिले का इकरार, ये भी कोई ज़रूरी नहीं है। अभी दौरे हदीस से जो तलबा फारिग हुए तो एक तालिब इल्म ने चंद माह पहले मुझसे पूछा कि ये बैत ज़रूरी है? मैंने कहा बिल्कुल नहीं, बिल्कुल ज़रूरी नहीं है। तो ये बैत भी ज़रूरी नहीं है, तो ये बैत का सिलसिले में दाखिल होने का इकरार भी ज़रूरी नहीं है। मगर जो इससे पहले वाले कलिमात हैं कि गुनाहों से तोबा और आइंदा न करने का अज़्म, ये हर मुसलमान के लिए हर आन हर वक्त ज़रूरी है। और ये जो किसी के हाथ में हाथ देकर जो इकरार किया जाता है उनके सामने, तो वो सिर्फ इसलिए होता है ताकि वो इसकी निगरानी रखें। जैसे बाप कभी बेटा बुरी सोहबत से खराब हो गया, ड्रग में फंस गया, तो वो उसको फिर डांटता है कि तूने मेरे सामने इकरार किया था, अहद किया था कि आइंदा तू ऐसा नहीं करेगा, फिर भी ऐसा कर रहा है। तो हम सभी उनसे बदतर हैं, उन नौजवानों से भी बदतर हमारा हाल है। वो बेचारे वो उसके नशे की वजह से बदनाम हो जाते हैं और हम सब सब के सब अपने अंदरून में अंदरून को ख़राब करके सियाह दिल के साथ हर वक्त हर जगह मस्जिद में भी जाते हैं, काबे भी जाते हैं, मक्के भी जाते हैं, मदीने भी जाते हैं। तो ये उनसे बदतर हैं हम लोग, जिन गुनाहों में हमारा इब्तला है वो उनकी ड्रग से भी बदतर है। तो अल्लाह तबारक व ताला उन्हें भी इससे नजात अता फरमाए, हमें भी अपने गुनाहों से नजात अता फरमाए। इसलिए ये जो तौबा के कलिमात हैं वो तो सब दोहराएं और अखीर में जो बैत के कलिमात कहलवाए जाएं तो उस वक्त अपने पीर, अगर किसी से बैत हैं तो अपने पीर का नाम ले लें कि मैं उनसे इकरार करता हूँ, मैं बैत होता हूँ उनसे। और जो किसी से बैत न हो, सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम का इस्मी गिरामी बरकतन लें कि सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम के दस्ते मुबारक पर सहाबा किराम बैत करते थे और ये हर किस्म की बयातें आप सल्लल्लाहु अलैहि वसल्लम ने उनसे ली हैं। तो अल्लाह तबारक व ताला इस इकरार पर हमें मरते दम तक कायम रखे और जब हम इस जहान से जाएं तो हमारा नाम आमाल साफ सुथरा हो। कहिए ला इलाहा इल्लल्लाह मुहम्मदुर रसूलुल्लाह, नहीं कोई माबूद अल्लाह के सिवा, सैयदना मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम उसके सच्चे रसूल हैं। ईमान लाए हम अल्लाह पर, उसकी किताबों पर, उसके रसूलों पर, उसके फरिश्तों पर, और आखिरत के दिन पर, और तकदीर पर, भला हो या बुरा सब अल्लाह की तरफ से है। और तौबा की हमने कुफ्र से, शिर्क से, बिदात से, नमाज छोड़ने से, जिना करने से, चोरी करने से, झूठ बोलने से, किसी का माल नाहक खाने से, किसी पर बहतान बांधने से, किसी की गीबत करने से, और हर गुनाह से, छोटा हो या बड़ा। और अहद किया हमने इंशाअल्लाह 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 कोई गुनाह नहीं करेंगे, और अगर हो गया तो तौबा करेंगे। या अल्लाह हमारी तौबा कबूल करो, या अल्लाह हमारी तौबा कबूल करो, या अल्लाह हमारी तौबा कबूल करो, हमें अपने सच्चे बंदों में शामिल फरमा, हमें तौफीक अता फरमा अपनी रजामंदी की, अपने पाक रसूल की ताबेदारी की। और बैत की हमने सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम, सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम से के हाथ पर अल्लाह ताला हमें इस इकरार पर कायम रहने की तौफीक अता फरमाए, हिम्मत नफ्स और शैतान पर गलबा अता फरमाए। अल्लाह हो रही है।